नमस्कार, अन्तरसंवादबाट सन्तोष रेग्मी। गत फागुन 21 गते सम्पन्न प्रतिनिधि सभा निर्वाचनबाट झण्डै दुई तिहाई मतका साथमा निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टीले सरकार बनाउने तयारी अघि बढ़ाएको छ। उक्त पार्टीले वरिष्ठ नेता बालेन्द्र शाहलाई आगामी प्रधानमन्त्रीका रूपमा घोषणा गरेको छ। दुई तिहाईको जनादेश हासिल गरेपछि उक्त पार्टीका शीर्ष नेताहरूबीच भावी सरकारको मोडालिटीबारे औपचारिक र अनौपचारिक रूपमा छलफलहरू भइरहेको पार्टीका नेताहरूले जानकारी दिनुभएको छ। सरकार गठनको संरचना, मन्त्री परिषदको आकार, नीतिगत प्राथमिकता र कार्यशैलीलाई कसरी प्रभावकारी र परिणाममुखी बनाउने भन्ने विषयमा नेताहरू छलफलमा जुट्नु भएको उक्त पार्टीका तर्फबाट जानकारी दिइएको छ। आगामी सरकारसँग तपाईँको अपेक्षा के छ भन्नेबारे आज हामी श्रोतासँग कुराकानी गर्नेछौं। मूलत आम निर्वाचनमा ठूलो मतसहित विजय भएको राष्ट्रिय स्वतन्त्र पार्टीसँग तपाईँको के कस्तो खालको अपेक्षा छ, आगामी सरकारले के कसरी मुलुकलाई अगाडि बढ़ाओस् भन्ने तपाईँको चाहना छ भन्ने बारे श्रोतासँग कुराकानी गर्नेछौ। 4211-721 र 4211-736 हाम्रो स्टुडियोको टेलिफोन नम्बर हो। यी दुईवटा टेलिफोनमा यहाँले फोन गरेर आफ्नो अपेक्षाबारे बताउन सक्नुहुनेछ। 4211-736 र 4211-721 मा टेलिफोन गर्न हामी अनुरोध गर्दछौ। सरकारको आगामी रोडम्याप बारे राष्ट्रिय स्वतन्त्र पार्टीले छलफल अघि बढ़ाएको छ। तीव्र गतिमा काम गर्ने र नतिजा दिन सक्ने गरी मन्त्रीहरूको छनौटको कार्य अघि बढ़ाइएको उक्त पार्टीले जनाएको छ। आजदेखि नै राष्ट्रिय स्वतन्त्र पार्टीले निर्वाचित भएका सबै सांसदहरूका लागि अभिमुखीकरण कार्यक्रम पनि आयोजना गर्दैछ। आज र भोलि दुई दिनसम्म अभिमुखीकरण कार्यक्रम गरिनेछ। नयाँ सरकारको गठनका विषयमा पार्टी सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन्द्र शाहसहितका नेताहरूबीचमा निरन्तर संवाद भइरहेको राष्ट्रिय स्वतन्त्र पार्टीले जानकारी दिएको छ। मन्त्रालयलाई छरितो बनाउने र साझा अवधारणा अनुसार काम गर्ने गरी योग्य सांसदहरूलाई मन्त्री बनाउने तयारीमा राष्ट्रिय स्वतन्त्र पार्टी रहेको सो पार्टीका तर्फबाट जानकारी दिइएको छ। आगामी सरकारसँग तपाईँको अपेक्षा के छ भन्ने बारे हामी कुराकानी गर्नेछौ। हामीसँग कोही श्रोता जोडिसक्नु भएको छ। नमस्कार हजुर, कहाँबाट को बोल्नुभयो?
हजुर नमस्कार।
हजुर कहाँबाट को बोल्नुभयो?
बाँके जिल्लादेखि इन्द्रपुरा थोकी क्षेत्री, बाँके जिल्ला।
हजुर भनौँ, हजुर भनौँ, यहाँको के छ भने?
हजुर एकदमै चाहिने अब एकदमै खुसी होइन, हाम्रो चाहिँ अब अहिले निर्वाचित हुनुभएको चाहिँ राष्ट्रिय स्वतन्त्र पार्टी चाहिँ बधाई पनि दिन चाहन्छु। अब आउने दिनमा चाहिँ एकदमै सरकार बनाइसकेपछि अब पहिलाको जस्तो त्यो ठिकातानी गर्ने होइन, तानातान गर्ने एकदम चाहिँ कुरा नमिल्ने हुन्छ नि, त्यस्तो चाहिँ बिल्कुलै गर्नु भएन एकमतले होइन, चाहिँ मजासँग एकदम पारदर्शी चलाउनु पऱ्यो र अब यो भ्रष्टाचारीहरू चाहिँ लाई पनि ऊ गर्नु पऱ्यो, बलात्कारीहरू जो छन् त्यसलाई पनि कडाभन्दा कडा होइन एकदम कानुन बनाइदिनु पऱ्यो र अब विशेष गरेर चाहिँ रोजगार चाहिँ विदेशमा पठाउने युवा युवतीहरूलाई चाहिँ एकदम रोजगारको व्यवस्था गर्नु पऱ्यो र हामी चाहिँ अपाङ्गहरू जो दृष्टिबिनहरू छन् तिनीहरूलाई पनि 51 सालमा चाहिने पहिला सुरु हुने बेला वृद्धहरूलाई र हामी अपाङ्गहरूको बराबर चाहिँ भत्ताको व्यवस्था थियो, त्यसरी नै चाहिने दृष्टिबिनहरूलाई पनि त्यो खबरगम राखेको खबरगम लगेर बराबर गरिदिनु पऱ्यो ज्येष्ठ नागरिकसँग। जतिकै धेरै गाह्रो भइराखेको छ र काम गर्न सक्नेलाई काम दिन पर्यो, नसक्नेलाई चाहिँ जीवन निर्वाह हुने तरिकाले भत्ताको व्यवस्था गर्न पर्यो र एकदम सुशासन, अफिसमा गएपछि ढिला नगरिदिने, जनताको कुरा सुन्ने, यस्तै किसिमको गर्यो भने धेरै राम्रो होला भन्ने सल्लाह दिन चाहन्छु। स्वास्थ्यमा पनि चाहिँ एकदम बाहिर जान नपर्ने, त्यसमै यही नै हुन्छ।
धेरै धन्यवाद। उहाँ हुनुहुन्थ्यो बाँकेबाट इन्द्र बुढाथोकी छेत्री, उहाँले नयाँ सरकारका बारेमा आफ्नो अपेक्षा प्रकट गर्नुभयो। 4211-736 र 4211-721 हाम्रो स्टुडियोको टेलिफोन नम्बर हो। अर्को कोही श्रोता जोडिसक्नु भएको छ। नमस्कार हजुर, कहाँबाट को बोल्नुभयो? हजुर शुभ नाम भन्नु न।
मेरो नाम विजय राज महतो।
हजुर विजयजी भन्नुहोस्, हजुर यहाँको के छ?
अब बन्ने नयाँ सरकारबाट चाहिँ धेरै कुराको आश गरेको छ, तर धेरै कुराको आश गर्नुपर्ने युक्तिसँग चाहिँ होइन। यसमा मुख्य गरी सुशासन, पारदर्शिता र जवाबदेहिता चाहिँ सरकारले बडोसँग ध्यान पुर्याउन सक्नुपर्छ, यही मेरो इच्छा र आकाङ्क्षा छ।
धेरै धन्यवाद। उहाँ हुनुहुन्थ्यो महोत्तरीबाट विजयराज महतो। उहाँले आगामी सरकारले सुशासन, पारदर्शिता र जवाबदेहितालाई सुनिश्चित गर्नुपर्छ भन्ने धारणा राख्नुभयो। त्यसै गरी अर्का कोही श्रोता जोडिनु भएको छ। नमस्कार हजुर, कहाँबाट को बोल्नुभयो?
नमस्ते, म विष्णु भण्डारी, म चाहिँ खिरेश्वरनाथ नगरपालिका वार्ड नम्बर 5 सिन्धुली टोल धनुषाबाट बोल्दैछु।
भन्नुहोस् हजुर, यहाँको के छ?
अब यहाँले जुन राख्नुभएको राष्ट्रिय स्वतन्त्र पार्टी जुन अब सरकारमा आउँदैछ अत्याधिक बहुमतका साथ, यो सरकारले मैले गर्नुपर्ने देखेको भनेको सर्भिस डेलिभरी, जति पनि नेपाल सरकारबाट प्रवाह हुने वडा स्तरसम्म अब जिल्ला प्रशासनदेखि स्वास्थ्य कार्यालयदेखि यो स्वास्थ्य यो सेवा प्रवाहमा एकदमै वैज्ञानिक ढङ्गले छिटो छरितो अब अलि डिजिटल पनि गरेर त्यो सर्वा हुनुपर्छ जस्तो लाग्छ। अर्को यो सरकारले गर्नुपर्ने धेरै ठुला काम गर्नु पर्दैन, शिक्षा र स्वास्थ्यमा चाहिँ नेपालमा शिक्षा र स्वास्थ्य असाध्यै महँगो र सर्वसाधारणको पहुँचभन्दा बाहिर गइरहेको छ। एउटा बिरामी मान्छे पर्यो भने अहिले उसँग पैसा छैन भने ऊ चाहिँ अस्पतालकोमा चाहिँ सेवा नपाउन सक्ने अवस्था छ होइन। भएका सरकारी स्वास्थ्य संस्थाहरूको चाहिँ डेलिभरी राम्रो छैन, त्यहाँ चाहिँ गुणस्तरीय डक्टरहरू बस्दैनन्। त्यस कारणले शिक्षा र स्वास्थ्यमा चाहिँ पैसा नभएको एउटा गरिब निमुखाले पनि असल शिक्षा र असल स्वास्थ्य कसरी पाउन सक्छ, त्यसमा चाहिँ यो सरकारले धेरै राम्रोसँग काम गर्न सक्यो भने मलाई लाग्छ आधा समस्या चाहिँ समाधान हुन्छ जस्तो मलाई लाग्छ।
धेरै धन्यवाद। उहाँ हुनुहुन्थ्यो धनुषाबाट विष्णु भण्डारी। उहाँले आगामी सरकारले सेवा प्रवाहलाई पारदर्शी बनाउनु पर्ने, सही ढंगले सञ्चालन गर्नुपर्ने र शिक्षा स्वास्थ्यमा आफ्नो ध्यान केन्द्रित गर्नुपर्ने सुझाव दिनुभएको छ। त्यसै गरी अर्का कोही श्रोता जोडिनु भएको छ। नमस्कार हजुर, कहाँबाट को बोल्नुभयो?
हेलो,
हजुर हजुर भन्नुहोस् हजुर, हामी सुनिरहेका छौँ, कहाँबाट को बोल्नुभयो?
म बाँकी नेपालगञ्जबाट अशोक खान बोल्दैछु सर।
हजुर हजुर,
नेपालगञ्ज बाँकी।
हजुर हजुर हजुर, शुभ नाम
अशोक खान बोल्दैछु। यो अब नयाँ सरकारसँग अपेक्षाको उसमा मैले के कुराहरू आउँदैछु, अहिले जनताहरूको बीच धेरै निराशा छाएको छ।
हजुर,
यो निराशालाई आजसम्म परिवर्तन गर्नलाई यो सरकारलाई पनि धेरै च्यालेन्ज छ, किनकि गत खाली काग्रो दिएको छ, अब त्यसलाई कसरी व्यवस्थापन गर्ने भन्ने कुरामा नयाँ सरकारले धेरै सोचबुझ पुर्याएर अगाडि बढ्नुपर्ने छ। सबैभन्दा सुधार गर्नुपर्ने शिक्षा क्षेत्र देखिएको छ, शिक्षा क्षेत्र जसरी भए पनि शुद्धिकरण गर्नुपर्ने छ, किनकि सबैभन्दा समस्या शिक्षाबाट नै हुन्छ। कुनै पनि देशलाई अगाडि बढाउनलाई शिक्षालाई नै सुधार गर्नुपर्छ। बाहिर जाने क्रम धेरै नै बढेको छ, र त्यसलाई रोक्नलाई के कसरी कार्यक्रमहरू ल्याउनुपर्छ, नयाँ सरकारले त्यसमाथि विशेष गर्नुपर्छ।
यहाँको महत्वपूर्ण सुझावको लागि धेरै धन्यवाद। उहाँ नेपालगञ्जबाट हुनुहुन्थ्यो। उहाँले सरकारले सुझबुझ पुर्याएर काम गर्नुपर्ने, शिक्षामा शुद्धिकरण गर्नुपर्ने र वैदेशिक रोजगारीमा जानेहरूलाई मुलुकमै राख्न सक्ने वातावरण बनाउनु पर्ने सुझाव दिनुभयो। त्यसै गरी अर्को कोही श्रोता जोडिनु भएको छ। नमस्कार हजुर, कहाँबाट को बोल्नुभयो?
हजुर नमस्कार, म अम्बादत्त जोशी कञ्चनपुरबाट बोल्दैछु हजुर। म छोटकरीमा आफ्नो राख्न चाहन्छु, सबैले आफ्नो विचारहरू राख्नुहुन्छ। म चाहिँ एउटा शिक्षक भएको नाताले शिक्षा क्षेत्र चाहिँ सुधार हुनुपर्छ र हामी शिक्षकहरूको पेसागत हक हितको लागि चाहिँ पनि सरकार यो सरकारले चाहिँ ध्यान दिनुपर्छ। र शिक्षा क्षेत्रमा जो शिक्षा ऐन अघिल्लो सरकारले ल्याउन नसकेको शिक्षा ऐन ल्याउनुपर्छ र शिक्षकहरूसँग जो अघिल्लो सरकारहरूले सम्झौता गर्ने तर कार्यान्वयन नगर्ने गर्नुभएको थियो ती सम्झौताहरूलाई पनि यो सरकारले ध्यान दिनुपर्छ भन्न चाहन्छु। र अर्को कुरा, यो प्रदेश सरकार जो देशको लागि साह्रै बोझिलो भएको छ, यो प्रदेश सरकार खारेज हुनुपर्छ भनेर भन्न चाहन्छु हजुर। धन्यवाद, नमस्कार।
धन्यवाद। उहाँ हुनुहुन्थ्यो कञ्चनपुरबाट अम्बादत्त जोशी। त्यसै गरी अर्का कोही श्रोता जोडिनु भएको छ। नमस्कार हजुर, कहाँबाट को बोल्नुभयो?
नमस्कार हजुर, मेरो घर रामे छाप, म हाल भक्तपुरबाट राजन विश्वकर्मा।
हजुर हजुर भन्नु हजुर।
अहिले जनताप्रति एकदम आस्थाजनक आस्था लागेको पार्टी राष्ट्रिय स्वतन्त्र पार्टीलाई हामीले पनि रामे छापबाट जिताएर पठाएका छौँ, धेरै आस्था गरेका छौँ होइन। अब बाटोघाटोदेखि लिएर अर्को कुरा, मेन कुरा मैले जोड्न खोजेको कुरा के भने, हाम्रो समाजमा रहेको जरो गाडेर बसेको एउटा प्रथा, जस्तो छुवाछुत प्रथा, दाइजो प्रथा होइन, अनि यो जाने अर्को छाउपडी प्रथा, जस्तो जरो गाडेर रहेको समाजले कहिले पनि यो पुस्तौँ पुस्तासम्म सास फेर्न नसकेको यो प्रथालाई चाहिँ अलिकति सहज रूपमा जनताहरूले बाँच्ने, सहज रूपमा हिँड्न सक्ने खालको अवस्था गराइदियो भने चाहिँ राम्रो होला भन्ने लाग्छ मलाई। अनि अर्को कुरा चाहिँ जनताहरूलाई यो भ्रष्टाचारबाट चाहिँ अलिकति सास फेर्न र हामी जस्तो युवाहरूले चाहिँ देशमै बसेर केही गर्न सक्ने खालको वातावरण राष्ट्रिय स्वतन्त्र पार्टीले र यो नयाँ बन्ने सरकारले बनाउँछ भन्ने आशाजनक आशा लागेको छ मलाई. त्यो कुरा चाहिँ शुभकामना दिँदै म यो कार्यक्रमबाट बिदा हुन्छु. नमस्कार.
धन्यवाद. उहाँ हुनुहुन्थ्यो रामेछाप घर भई भक्तपुर बसाउने राजन विश्वकर्मा. सामाजिक कुरीतिको अन्त्य हुनुपर्ने, भ्रष्टाचार नियन्त्रण हुनुपर्ने र स्वदेशमै बस्ने वातावरण बनाउनुपर्ने उहाँले सुझाव दिनुभयो. त्यसै गरी अर्काको श्रोता जोडिनु भएको छ. नमस्कार हजुर, कहाँबाट को बोल्नुभयो? हजुर 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 भनौ हजुर भनौ.
अब खोजेको के छ भने आफ्नो प्रदेश एकदम खटिलो प्रदेशको बिजली आफ्नो
उहाँ केही सुझाव दिँदै हुनुहुन्थ्यो. प्रदेश खारेजी लगायतको धारणा उहाँ राख्दै हुनुहुन्थ्यो. टेलिफोन सम्पर्क विच्छेद भएको छ. त्यसै गरी अर्का कोही श्रोता जोडिनु भएको छ. नमस्कार हजुर, कहाँबाट को बोल्नु भयो? हाम्रो आवाज आइरहेको छ यहाँसँग.
हजुर
हजुर नमस्कार, कहाँबाट को बोल्नु भयो?
म नवलपुरबाट सर.
हजुर को बोल्नु भयो हजुर?
मेरो नाम नवजीवन यात्री.
हजुर भन्नु हजुर.
अहिलेको यो सरकारले तीनटा कुरालाई विशेष ध्यान दिनुपर्छ जस्तो मलाई लाग्छ.
हजुर.
एउटा त एकदमै यो अहिलेको समस्या भनेको बेरोजगार समस्या छ है.
हजुर हजुर भन्नु हजुर भन्नु.
अनि दोस्रो चाहिँ स्वास्थ्य सम्बन्धी र तेस्रो चाहिँ शिक्षा. र यति मात्रै नभएर चाहिँ यो के हुनु पर्यो त भनेदेखि यो धार्मिक सम्बन्धी अलिकति चाहिँ अहिलेसम्मको हाम्रो नेताहरूले त्यति चासो नराख्दाखेरि अलिकति मान्छेमा प्रेम सहिष्णुता सद्भाव सहअस्तित्व भन्ने जस्ता कुराहरूको अलिकति समायोजन हुन नसकेको म देखिरहेको छु. त्यसो हुँदा अबको नयाँ सरकारले त्यो खालको कुराहरूलाई पनि चाहिँ समायोजन गर्दै देशमा शान्ति सुशासन ल्याउनको लागि म अनुरोध गर्न गइरहेको छु. म अहिले बिरामी भइरहेको छु एकदमै. म अब मेरो आर्थिक अवस्था पनि त्यस्तै छ कि म जस्ता लाखौँ चाहिँ गरिबहरू चाहिँ रोग निवारणको लागि गाह्रो छ. त्यसो हुँदाखेरि यसलाई चाहिँ अबको नयाँ आशाको किरण हाम्रो नयाँ सरकारले सुचारू गर्न सकोस्. धन्यवाद. नमस्कार.
उहाँ हुनुहुन्थ्यो नवलपुरबाट नवजीवन यात्री. बेरोजगारीको समस्या समाधान हुनुपर्ने, शिक्षा स्वास्थ्य लगायतका क्षेत्रमा सुधार हुनुपर्ने सुझाव दिनुभयो. त्यसै गरी अर्का कोही श्रोता जोडिनु भएको छ. नमस्कार हजुर, कहाँबाट को बोल्नु भयो?
हजुर म सलाहकार गरेर म चन्द्रगिरीबाट
भनौँ हजुर.
हजुर यो नवीन अब आउने सरकारलाई अग्रिम बधाई र सम्पूर्ण 3 करोड नेपाली जनतालाई प्रभावित गर्न सक्ने एकमात्र मुद्दा मूल्य सिक्यो हरेक व्यावसायिक पसलहरू सवारी साधनहरूमा कायम गर्न सक्यो भने र शिक्षासँगको अनुमति तुरुन्तै नेपाली जनताले पाउने थिए र एउटा राम्रो कामको सुरुवात हुन सक्छ भन्ने मलाई लागेर त्यो अनुसार काम सबै तर्फबाट हुन सकोस् भन्ने अपेक्षा राख्दछु. धन्यवाद. नमस्कार.
उहाँ हुनुहुन्थ्यो दचोकबाट. उहाँले शिक्षा स्वास्थ्य लगायत मुलुकका विभिन्न समस्या समाधान गर्न र आगामी सरकार सफल होस् भन्ने शुभकामना दिनुभयो. त्यसै गरी अर्का कोही श्रोता जोडिनु भएको छ. नमस्कार हजुर, कहाँबाट को बोल्नु भयो?
नमस्कार. नमस्कार हजुर, म कैलालीबाट भीमबहादुर नेपाली हो.
भनौँ हजुर.
अनि यो नेपालमा जो यो जडा गाडेर छुवाछुतको यो दलितहरू सधैँभरि अब हजारौँ वर्षबाट चाहिँ छुवाछुतको चाहिँ भमरीमा चाहिँ बसेका छन् तिनको छुवाछुतको यो अन्त्य हुनु पर्यो. अनि यो शिक्षामा गुणस्तरीय शिक्षा हुनु पर्यो. जबकि त्यो विद्यार्थी चाहिँ त्यो शिक्षा एउटा हातमा प्रमाण हुँदा पनि अनि त्यो उनले चाहिँ त्यो जबको व्यवस्था नपाउने उनले चाहिँ एउटा तड्पिनुपर्ने अनि त्यहाँ कर्मचारीहरूले पनि अब उनलाई तडपाउनु पर्ने क्षेत्रीले चाहिँ जब नपाएको अवस्था अनि सुगमवासी प्रत्येक जति छन् सुगमवासी उनीहरूको चाहिँ जग्गा सहित र उनको हातमा चाहिँ प्रत्येक सुगमवासीको हातमा चाहिँ लालपर्दा हुनु पर्यो सर.
हजुर धेरै धन्यवाद. उहाँ हुनुहुन्थ्यो कैलालीबाट भीमबहादुर नेपाली. छुवाछुतको अन्त्य हुनु पर्यो, गुणस्तरीय शिक्षा प्राप्त हुनु पर्यो र सुकुम्बासी समस्या समाधान हुनु पर्यो भन्ने धारणा उहाँले राख्नुभयो. त्यसै गरी अर्का श्रोता जोडिनु भएको छ. नमस्कार हजुर, कहाँबाट को बोल्नु भयो?
हजुर नमस्कार हजुर.
हजुर हजुर कहाँबाट को बोल्नु भयो?
हजुर म यहाँ ललितपुर जिल्ला मालसी नगरपालिका विश्वन्द्र लुङबाट. हजुर
हजुर शुभ नाम हजुर.
हजुर मेरो प्रदीप
भनौँ हजुर.
ए हजुर अब यो अहिलेको चाहिँ जुन जनलहर आयो जुन घन्टीको चाहिँ राष्ट्रिय स्वतन्त्र पार्टीको दुईको बहुमत भेट्न खोजेको छ, यो चाहिँ सामान्य चाहिँ जनताको आक्रोश होइन हजुर, यो जनताको ठुलो पीडा ठुलो वेदना हो हजुर। अबको पनि सरकारले चाहिँ जनताले यस्तो अनुभूति गर्न पाओस्, सरकार भने यस्तो हुँदो रहेछ यस्तो नि गर्न सक्दो रहेछ भन्ने कुरो चाहिँ जनताले अनुभूति पाउनु मेरो यति ठुलो भनाइ हजुर।
धेरै धन्यवाद। उहाँले आगामी सरकार उदाहरणीय हुनुपर्ने सुझाव दिनुभएको छ। ललितपुरबाट प्रताप विष्ट हुनुहुन्थ्यो। त्यसै गरी अर्का कोही श्रोता जोडिनु भएको छ। नमस्कार हजुर, कहाँबाट को बोल्नुभयो?
नमस्कार
हजुर हजुर,
म रौतहटबाट राम पुकार रहा है।
भन्नु हजुर, भनौँ।
धेरै साथीहरूको कुरा सुने, स्वास्थ्य र शिक्षा र बिजुली इत्यादिको बारेमा धेरै राम्रो निशुल्क हुनु पर्यो, साथै बिजुलीको पनि विपन्न नागरिकहरूको लागि पनि निशुल्क हुनु पर्यो। कृषिमा विशेष हाम्रो कृषि प्रधान देश हो, हाम्रो देशमा कृषिको राम्रो व्यवस्थित भयो भने हाम्रो युवाहरू विदेशमा जुन जानुभएको छ यहाँ आएर कृषिमा विशेष जोड दियो भने हाम्रो देश यो देश चाहिँ प्रेमको देश हो, हाम्रो नेपाल त सबभन्दा ठुलो देश बन्छ, स्वर्ग हुन्छ यहाँ कृषिमा विशेष जोड दियो भने। कृषि प्रधान देश भएको कृषि सम्बन्धी विशेष व्यवस्था हो, विद्यार्थी र युवाहरूको लागि यो कृषिमा आएर विशेष जोड दियो भने हाम्रो देश धनिक हुन्छ, मठ मन्दिर इत्यादिमा व्यवस्थित होस्, मठ मन्दिरको पूजा राम्रो होस्, यही म कामना गरेको छु नयाँ सरकारलाई शुभकामना दिन्छु यादव परिवारबाट।
धेरै धन्यवाद। उहाँ हुनुहुन्थ्यो रौतहटबाट राम पुकार राय। त्यसै गरी अर्का कोही श्रोता जोडिनु भएको छ। नमस्कार हजुर, कहाँबाट को बोल्नुभयो?
नमस्कार, म मकवानपुरको कैलाश गाउँपालिकी सरोज थिङ। अहिले वास्तवमा अमूल परिवर्तन चाहिएको छ नेपालमा, जो सबैभन्दा आफूलाई चाहिने उत्पादन चाहिँ युवाको स्रोतले नेपालमै हुनु पर्यो, जो अहिले हुने जो सरकारले चाहिँ बाहिरको हस्तक्षेपहरू चाहिँ नेपालमा हुनु भएन भोलिको दिनमा यो एकदमै टाउको दुखाइ हुनेछ। यो जुन अहिलेसम्म हामी आर्यातले देश चलिरहेछ भने भोलिको दिनमा हामी सबै कुरा आफूलाई चाहिने उत्पादन गरेर निर्यात गर्न सकुन् यो चाहेको हो, मलाई व्यक्तिगत विचार यस्तो लाग्छ। धन्यवाद
धन्यवाद। उहाँ हुनुहुन्थ्यो मकवानपुरबाट सरोज थिङ। त्यसै गरी अर्का कोही श्रोता जोडिनु भएको छ। नमस्कार हजुर, कहाँबाट को बोल्नुभयो? हजुर हजुर, हाम्रो आवाज सुनिरहनु भएको छ।
हजुर
हजुर हजुर, नमस्कार हजुर, कहाँबाट को बोल्नुभयो?
हजुर हजुर, मेरो नाम देवबहादुर गुरुङ हो, म पोखरा महानगर 18 बोलिरहेछु।
हजुर हजुर,
अब जुन चाहिँ जनताबाट के आशा के भन्ने सुझावहरू माग्नु भएको छ सुन्नुभएको छ होइन?
हजुर भन्नु हजुर।
अनि यो कुरा के छ भने हेर्नुहोस्, अब मलाई त के लाग्छ भने अब हामी नेपालीहरू सबभन्दा ठुलो कुरो आफ्नो देशलाई माया नगर्ने रहेछ अरे होइन, आफ्नो मातृभूमि भनेर यसलाई माया गर्दैनन्। माया गर्ने भए उसले जसो जसो ढिँडो फाँडो खाएर आफ्नो देशलाई कसरी आत्मनिर्भर बनाइ बनाउनु पर्छ भन्नेतिर लाग्थ्यो होलान्। अब अहिले हेर्नु न, जतिजनाले त्यहाँ मैले रेडियो सुनिरहेको छु, जतिजनाले आशा गर्नुहुन्छ सुझाव दिनुहुन्छ, ती आशा र सुझाव पनि त्यति चाहिने अब सुन्दरता छैन, त्यति चाहिँ अब त्यो महत्त्वको विषयहरू मलाई लाग्दैन। अब एउटा कुरा के हो भने हाम्रो अब नयाँ सरकार जुन भन्दैछ, यो नयाँ सरकारले अब यति मात्रै म त मेरो तर्फबाट के आशा गर्छु भने नेपालीहरूले कसरी हुन्छ देशभक्ति भावना जगाउन सक्यो भने मात्रै बल्ल यो देशलाई चाहिँ नागरिकले माया गर्छ र सबै कुरामा चाहिँ चित्त बुझाएर आफ्नो चाहिँ काम गरेर खानुपर्छ, हामीले आफ्नो आफ्नो काम गर्नुपर्छ भन्ने त्यो चाहिँ संस्कारको चाहिँ अब त सुरुवात हुनेछ होइन भने त अब खासै भन्न सकिने त्यति ठुलो चाहिँ नि के हामीले के गर्न बाँकी छ र भने जस्तो लाग्छ यो देशमा। अनि यही हो हजुर, नागरिकहरूले सबैले यो रेडियो सुनिराख्नुभएको सबै नेपालीहरूले आफ्नो देशलाई माया गर्नुहोस्, पासपोर्ट बनाएर विदेश जाने त्यो मात्रै नगर्नुहोस्, अब खालि के भने हामी त विदेशमा त सपना देख्छ त्यस्तो गर्नु हुँदैन, हामीले आफ्नो देशमा काम गरेर खानुपर्छ, मेरो जिन्दगी यही देशमा काम गरेर खाएर बितेको छ, म यही भन्न चाहन्छु हजुर सबैलाई। हजुर
धेरै धन्यवाद। उहाँ हुनुहुन्थ्यो पोखराबाट देवबहादुर गुरुङ। उहाँले देशभक्तिको भावना सिर्जना हुनु पर्यो र नेपालमै बसेर काम गर्नुपर्ने वातावरण बनाउनु पर्नेमा जोड दिनुभएको छ। त्यसै गरी अर्का कोही श्रोता जोडिनु भएको छ। नमस्कार हजुर, कहाँबाट को बोल्नुभयो?
हजुर नमस्ते
हजुर, भनौँ हजुर, कहाँबाट को बोल्नुभयो?
म ढाका कचन कमलबाट सम्बोधन गर्छी।
हजुर भन्नु हजुर।
म चाहिँ के भन्छु भने अब आउने सरकारलाई चाहिँ धेरै ठुलो काम गर्नुपर्छ जस्तो चाहिँ मलाई लाग्दैन। अब यो किनभने विभिन्न सेवा प्रदायक संस्थाहरूमा जुन लाइन हामीले लाग्छौँ त्यो लाइन हटाइदियो भने त्यो पनि एउटा त्यस्तै साना साना कामहरू जस्तै यातायातमा अब काठमाडौँको भाडा अनि त्यसै गरी झापाको भाडा मिल्दैन, एउटा त्यसमा समानता गर्नु पर्यो। यस्तै साना साना कुराहरूमा चाहिँ सरकारले ध्यान दियो भने पनि जनतालाई चाहिँ नयाँ सरकार आएको एउटा अनुभव हुन्छ जस्तो लाग्छ। अब धेरै ठुलो विकास चाहिँ पाँच वर्षमै चाहिँ देशले कायापलटै गर्ला भन्ने चाहिँ म चाहिँ लाग मलाई चाहिँ लाग्दैन। यस्तै साना साना कुराहरूले चाहिँ जनतासँग प्रत्यक्ष सरोकार राख्ने विषयहरूले चाहिँ सरकारले सम्बोधन गर्न सकेको खण्डमा चाहिँ यो सरकारलाई चाहिँ सबैले रुचाउनेछन् जस्तो मलाई चाहिँ लाग्छ।
धेरै धन्यवाद, उहाँले सुझाव दिनुभयो। सेवा प्रदायक संस्थाहरूले जनतासँग प्रत्यक्ष सरोकार राखिएका विषयहरूमा सहजीकरण गरेर सरकारले काम देखाउनु पर्ने उहाँले सुझाव दिनुभएको छ। त्यसै गरी अर्का कोही श्रोता जोडिनु भएको छ। नमस्कार हजुर, कहाँबाट को बोल्नु
भयो?
हजुर भन्नु। हजुर
आफ्नो देशको मान्छे आफ्नो देशमा काम दिन काम नभएपछि आफ्नो बाहिरको देशहरूको सबै बन्द गर्नु, अर्को देशमा आफ्नो देशमा खाएर गुजर गर्नु। यो मान्छे बुझ्दैन।
उहाँको आवाज त्यति राम्रोसँग सुन्न सकिएन, तर उहाँले मूलत मुलुकलाई पहिलो बनाउने हिसाबले आफ्नै देशलाई बलियो बनाउनुपर्छ भन्ने सुझाव दिनुभएको छ। अर्का श्रोता कोही जोडिनु भएको छ। नमस्कार हजुर, कहाँबाट को बोल्नुभयो?
नमस्कार हजुर, म देवबहादुर थापा टोखा आठबाट।
भनौँ हजुर,
यो नयाँ सरकारलाई बढाई र राम्रो गर्ला भन्ने नै आशा छ। धेरै हामीले उगार्नु परेन, जस्तै विभिन्न अधिकारीजीले दिनुहुन्छ सल्लाह त्यो, अनि गएर टङ्क दाहालले पनि बढी बाहिरबाट धेरै राम्रो सल्लाह दिनुभएको छ, त्यो अनुसार चल्यो भने सफल हुनेछ भन्ने आशा गर्दछु हजुर। नमस्कार,
धेरै धन्यवाद। उहाँ हुनुहुन्थ्यो काठमाडौँको टोखाबाट मीनबहादुर थापा। उहाँले विज्ञहरूको सल्लाह अनुसार सरकार सञ्चालन हुन सके राम्रो हुने सुझाव दिनुभयो। त्यसै गरी अर्का कोही श्रोता जोडिनु भएको छ। नमस्कार हजुर, कहाँबाट को बोल्नुभयो?
नमस्कार, म बुढा नीलकण्ठबाट रुद्र प्रसाद दाहाल।
भनौँ हजुर।
हजुर, अब यो सरकारले सबभन्दा ठुलो कुरो यो कर्मचारी तन्त्र जुन अहिले चाहिँ नि शिथिल छ त्यसलाई राम्रो व्यवस्थापन गरेर सञ्चालन गर्न सकोस्, होइन? कर्मचारी तन्त्र चाहिँ नि करिब करिब शिथिल छ नम्बर एक, होइन? अनि नम्बर दुई, त्यो कृषिमा चाहिँ नि देशव्यापी रूपमा सिँचाइ र कृषिलाई प्राथमिकता दिने, होइन? अरू अनि सांसदहरूलाई आफ्नो आफ्नो त्यो कन्स्टिचुएन्सीमा गएर छ छ महिनामा अनुगमन गर्न लगाउने, छ छ महिनामा।
हजुर हजुर हजुर, धेरै धन्यवाद,
यति काम गरे पुग्छ।
धेरै धन्यवाद, उहाँ हुनुहुन्थ्यो काठमाडौँको बुढा नीलकण्ठबाट रुद्र प्रसाद दाहाल। अब हामी अन्तिम टेलिफोन लिँदैछौ। निकै संख्यामा श्रोताहरू हामीसँग जोडिन खोज्नु भएको छ, यद्यपि हामी उहाँहरूसँग आगामी दिनमा कुरा गर्नेछौ। हामीसँग आउनुभएका अन्तिम श्रोतासँग अब कुरा गर्नेछौ। नमस्कार हजुर, कहाँबाट को बोल्नुभयो?
म रामकृपाल ठाकुर जलसा वार्ड नम्बर 12 बोल्छु।
हजुर, संक्षेपमा भनिदिनुहोस् त हजुर।
संक्षेपमा चाहिँ कमसेकम आफ्नो देशमा जति फ्याक्ट्री छ सबै चालु गर्नु पर्यो, फ्याक्ट्री चालु गरेपछि आफ्नो देशको मान्छेलाई आफै देशमा बसेर रोटी नुन पनि खाएर आफ्नै देशमा विदेशको सबै बन्द गर्नु।
उहाँ हुनुहुन्थ्यो महोत्तरीबाट रामकृपाल ठाकुर। उहाँले उद्योग धन्दा कल कारखाना देशमा खोल्नुपर्ने सुझाव नयाँ सरकारलाई दिनुभएको छ। प्राविधिक मित्र राजु थापासहित सन्तोष रेग्मी बिदा हुन्छु। नमस्कार।